यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफल जारी। नेपालमा मनसून भित्रिन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान र इरान युद्ध अन्त्य सम्बन्धी सहमतिमा हस्ताक्षर हुने। जापानको ब्याजदर उच्च। अब समाचार विस्तारमा। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफल जारी रहेको छ। छलफलमा सांसदहरूले विज्ञान र प्रविधिलाई प्रबलीकरण गर्न बनेका पूर्वाधार अगाडि बढ़ाउन पर्याप्त बजेट विनियोजन आवश्यक रहेको बताउनुभयो। सांसदहरूले देशलाई आर्थिक रूपमा माथि उठाउन विज्ञान र प्रविधिमा लगानी गर्नुपर्ने भए पनि विज्ञान प्रविधि र नवप्रवर्धनका लागि 4 अर्ब रूपियाँको हाराहारीमा मात्रै रकम विनियोजन भएको तर धेरै बजेट साधारण खर्चले नै टेकाले नवप्रवर्धनका क्षेत्रमा काम हुन कठिन देखिएको बताउनुभयो। सांसदहरूले न्यायको पहुँचबाट वञ्चित भएका विपन्न नागरिकहरूलाई निशुल्क कानूनी सहायता उपलब्ध गराउन जम्मा 11,97,000 मात्रै रकम राखिएको, न्याय र कानूनको पहुँचमा नरहेका नागरिकलाई न्यायमा पहुँच पुर्याउने नगण्य रकम छुट्याइएको भन्दै जनतालाई न्याय दिने गरी बजेट आउन नसकेको बताउनुभयो। सांसदहरूले बजेट निर्माणको समयमा सरकारले प्रणाली अनुसार नै बजेट आउने भने पनि त्यसो हुन नसकेको र जिल्लाको रूपमा विभेद हुने गरी सड़क लगायतका पूर्वाधार विकासको बजेट आएको बताउनुभयो। सांसदहरूले शिक्षा र स्वास्थ्यमा 3% र विद्युतमा 5% कर लिने कुराले आम मानिस मारमा परेको बताउनुभयो। सांसदहरूले सबै नागरिकमा स्वच्छ खानेपानी पुर्याउने, विद्युतको सहज प्रयोग र आपूर्ति गर्ने, निर्माणाधीन जलविद्युत आयोजनाहरूको काम समयमै सम्पन्न गर्ने गरी बजेट प्राथमिकतामा पर्न नसकेको बताउनुभयो। सांसदहरूले अर्थ मन्त्रालयले योजना कार्यान्वयनतिर ध्यान पुर्याउन नसकेको, पुँजीगत खर्च बढ़ाउने र प्रभावकारी रूपमा बजेट परिचालन गर्नेतर्फ ध्यान दिन नसकेको बताउनुभयो। सांसदहरूले पूर्वाधार विकासको क्षेत्रमा गरेको विनियोजन पर्याप्त नभएको भन्दै बजेट बढ़ाउन माग गर्नुभयो। सभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफल जारी रहेको समयमा विषयगत मन्त्रीहरू अनुपस्थित रहेको भनेर नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले नियमापत्ति गरेपछि बैठक 15 मिनटका लागि स्थगित भएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको आजको बैठकमा यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न समस्या, चुनौती र सुधारका विषयमा छलफल भएको छ। बैठकमा सांसदहरूले सार्वजनिक यातायातको गुणस्तर, सड़क सुरक्षाको अवस्था, सवारी व्यवस्थापन, यात्रुको सुविधा जस्ता विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले बढ़दो सवारीचा व्यवस्थापन, सड़क दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र यातायात सेवालाई थप व्यवस्थित बनाउन सरकार अग्रसर हुनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले ग्यालरी बैठक भवनको ऐतिहासिक र पुरातात्विक स्वरूप झल्किने गरी पुननिर्माण गर्नुपर्ने बताउनु भएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरूले ग्यालरी बैठक भवनमा रहेका पुराना तथा ऐतिहासिक मान्यताले महत्वपूर्ण वस्तु, चित्र तथा संरचनाको संरक्षणका लागि विशेष योजना आवश्यक रहेको बताउनुभयो। ग्यालरी बैठक, पुरानो संसद भवन निर्माणको कार्ययोजना सम्बन्धी छलफलमा सांसदहरूले सो भवनलाई अपाङ्ग मैत्री, प्रविधि मैत्री तथा आपतकालीन अवस्थासँग सामना गर्न सक्षम संरचना का रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले युरोपेली नवशास्त्रीय शैलीबाट प्रेरित भएर निर्माण गरिएको ग्यालरी बैठक पुरातात्विक सम्पदाका रूपमा रहेकाले पुननिर्माणका लागि पर्याप्त बजेट व्यवस्थापन आवश्यक रहेको बताउनुभयो। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानूनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। उक्त समस्या समाधानका लागि असार 1 गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहितको सहमति प्राप्त भएको थियो। कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निशुल्क छात्रवृत्ति, स्नाकोत्तर तह डीएम एमसीएच समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गराउने बाटो खुलेको छ। यस कार्यविधिले आयोगको तर्फबाट चिकित्सा शास्त्र अध्ययन गराउने शिक्षण संस्थालाई सबै तहमा स्नाकोत्तर तह डीएम एमसीएच समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गर्ने बाटो खुलेको हो। चीनको चार दिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री श्री शिर खनाल र चिनिया जनराजनीतिक परामर्श सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङ बीच भेटवार्ता भएको छ। उहाँहरू बीच आज बिहान बेजिङमा भएको भेटवार्तामा नेपाल चीन सम्बन्धका विविध आयामहरूमा छलफल भएको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ। विशेषत विकास, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदान प्रदान तथा जनता जनता बीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदान प्रदान भएको दूतावासले जनाएको छ। उहाँ अपरान्ह नेपाली दूतावास बेजिङमा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुनुहुनेछ। मन्त्री खनाल भ्रमण सम्पन्न गरी भोलि असार 3 गते स्वदेश फर्किनुहुने कार्यक्रम छ। मध्य प्रदेशका जिल्लाहरूमा एकदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई असार 4 गते आयुर्वेदको स्वर्ण बिन्दु थोपा खुवाउने अभियान थालिने भएको छ। बाल बालिकाको पोषण अवस्थामा सुधार गर्न, रोगसँग लड्ने क्षमताको विकास तथा स्मरण शक्ति वृद्धि गर्न स्वर्ण बिन्दु थोपा महत्वपूर्ण भएको आयुर्वेदका चिकित्सकहरूको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले हालसम्म 4 प्रदेश र 64 जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ। पछिल्लो विवरण अनुसार 609 पालिका 4363 ओडामा अधिवेशन सम्पन्न भइसकेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मधेश प्रदेशको अधिवेशन स्थगन रहेको छ। त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालू रहेको रासोपाले जनाएको छ। रासपाको प्रथम राष्ट्रिय महाधिवेशन यही असार 7, 8 र 9 गते चितवनमा आयोजना हुने गरी तयारी तीव्र पारिएको पार्टीले जनाएको छ। सिराहा जिल्ला प्रहरीले विभिन्न स्थानबाट नदीजन्य वस्तु अवैध रूपमा उत्खनन तथा ओसार पसारमा प्रयोग भएका एउटा स्काभेटर सहित 10 ट्रिपर नियन्त्रणमा लिएको छ। प्रहरीले सिरा नगरपालिका 13 गम हरिया स्थित कमला नदीबाट एउटा स्काभेटर र ट्रिपर नियन्त्रणमा लिएको छ भने गोलबजार नगरपालिका 3 गागन खोलनबाट 8 ट्रिपर नियन्त्रणमा लिएको छ। नदीजन्य वस्तु अवैध उत्खनन भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी त्यस ठाउँमा पुगेपछि सबै ट्रिपर चालक सवारी साधन छाडेर भागेको प्रहरीले जनाएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब रिपोर्ट। पर्यटकको पर्खाईमा बराङ गाउँ सम्बन्धी एक रिपोर्ट।
पर्यटकको पर्खाईमा बसेको छ बराङ गाउँ। चिटिक्त बनेका घरवास, पोखरा 23 रहेको घाटीछिना बराङ सामुदायिक होमस्टे 2076 सालमा विदेश गएर फर्केका स्थानीयहरूले सञ्चालन गरेको होमस्टे हो। यस क्षेत्रमा पर्यटकहरूको चहल पहल बढेको मात्रै छैन, नजिकै रहेको बराङ होमस्टे पनि चहल पहल बढ्न थालेपछि स्थानीयहरू उत्साहित बनेका छन्। जीर्ण रहेको घरहरूलाई पुनर्निर्माण गरी नयाँ घरहरू निर्माण गरिएका छन्। 11 घरमा पाहुनाका लागि घरवासहरू निर्माण गरिएको छ। जहाँ 45 भन्दा धेरै व्यक्ति एकैसाथ राख्न सक्ने क्षमता रहेको होमस्टे सञ्चालक समितिका अध्यक्ष धर्मदत्त पराजुली बताउनुहुन्छ।
श्रीमानहरू विदेश भयो भने श्रीमती भएर हुने आफ्नो घर कहाँ भयो, पैसा जति खाई खर्चमा लाइ खर्चमा भयो भने आफ्नो पैसाले एक घरको 1000 तिर्न पर्छ। केही पैसा सोचेर हामीले ऋण गर्नेमा पैसा उठाइन्छ।
होमस्टेमा भएको आमदानी बराङवासीले गाउँकै सेवाका लागि खर्च गर्ने गरेका छन्। गाउँमा कोहीलाई ठूलो रोग लागे, विद्यालयहरूका भौतिक संरचना निर्माण गर्नु परे, बराङ होमस्टेले सहयोग गर्ने गरेको छ। धेरै मानिसहरू आफ्नो ग्रामीण गाउँको झल्को लागेर न्यास्रो मान्ने गर्छन्। त्यही न्यास्रो पनि मेटाउन गाउँको झल्को आउने बराङ गाउँकै अर्ग्यानिक उत्पादनहरूको स्वाद चाख्न पर्यटकहरूको रोजाई बन्न सक्ने नयाँ गन्तव्य बनेको छ। गाउँमा युवा देख्न मुस्किल छ, भएका युवा पनि बजार र विदेशमुखी भएकै कारण गाउँ सुनसान जस्तै थियो। पुराना घरहरूलाई मरमत र नयाँ घरहरू थपेर होमस्टे सञ्चालन गरेपछि स्थानीय महिलाहरूलाई आर्थिक रूपमा केही सहज मात्र भएको छैन। पहिला सानो घर खर्च लागि पनि श्रीमानसँग पैसा माग्न हात फिजाउनु परेको थियो। तर अहिले आफैसँग हुने गरेको होमस्टे सञ्चालक समितिकी सचिव चन्द्रकला केसी बताउनुहुन्छ।
हामीले यही अर्ग्यानिक खेती गर्ने र होमस्टे खोलेपछि अब पाहुनाहरू आउनुहुन्छ, उहाँहरूलाई हामीले अर्ग्यानिक खाना खुवाउनु पाइन्छ र हामी पनि बिजी भइन्छ, आयो भयो भने हामीलाई पनि लाभदायक हुन्छ।
धेरै ठाउँका होमस्टे डुल्दा आफ्नोमा केही केही कमी रहेको र आगामी दिनमा सुधारका प्रयास समेत गर्ने उनीहरूको प्रतिबद्धता छ। गाउँमा नै केही गर्न खोज्ने यस्ता मनोहरूलाई राज्यले पनि सक्दो सहयोग गरेर पहल कदमी लिनुपर्छ। गौरव त्रिपाठी।
पर्यटकको पर्खाईमा बराङ गाउँ सम्बन्धी यो गौरव त्रिपाठीको रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध अन्त्य सम्बन्धी सहमतिमा हस्ताक्षर भइसकेको र त्यसको विस्तृत विवरण छिट्टै सार्वजनिक हुने जानकारी दिनुभएको छ। जी सेभेन सम्मेलनका क्रममा फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोसँगको कुराकानीमा उहाँले हस्ताक्षर भएको जानकारी दिनुहुँदै यो कदमले आफूलाई खुशी दिएको बताउनुभयो। अमेरिकी वरिष्ठ अधिकारीहरूले सम्झौताबारे केही विषयहरू खुलाउन शुरू गरेका छन्। जेनेभामा आउँदो शुक्रबार सम्झौतामा औपचारिक हस्ताक्षर हुने र सोही दिन होमबुट जलमार्ग पुनः खुला हुने अधिकारीहरूले बताएका छन्। मध्यपूर्व युद्धका कारण बढ्दो मुद्रास्फीति, महँगो ऊर्जा आयात र कमजोर एनमाथिको दबावबीच बैंक अफ जापान बीओजेले ब्याज दर आज बढ़ाएर 31 वर्ष यताकै उच्च स्तरमा पुर्याएको छ। अमेरिका र इरान बीच युद्ध अन्त्य गर्ने सहमति भए पनि विश्व अर्थतन्त्रमा अनिश्चितता कायम रहेकाले जापानले मौद्रिक नीतिलाई थप कड़ा बनाएको विज्ञहरूको भनाई छ। जापानको केन्द्रीय बैंकले आफ्नो प्रमुख नीतिगत ब्याज दर 25 आधार बिन्दुले बढ़ाएर 1.0% पुर्याएको छ। 1995 पछिको उच्च स्तरको स्तर हो भने डिसेम्बर यताको पहिलो वृद्धि पनि हो। विश्वको चौथो ठूलो अर्थतन्त्र जापानका लागि यो निर्णयलाई मुद्रास्फीति नियन्त्रण र मुद्रा स्थिरताको प्रयासका रूपमा हेरिएको छ। मध्यपूर्वमा 3 महिनासम्म चलेको द्वन्दले विश्वव्यापी ऊर्जा बजारमा ठूलो असर पारेको थियो। युद्धका कारण तेलको मूल्य बढ्दा धेरै देशमा महँगी चुलिएको छ। अमेरिकामा मुद्रास्फीति 3 वर्ष यताकै उच्च स्तरमा पुगेपछि अमेरिकी फेडरल रिजर्भले आगामी दिनमा ब्याजदर वृद्धि गर्न सक्ने अनुमान बढ़ेको छ। त्यसै गरी अस्ट्रेलियाको रिजर्भ ब्याङ्कले यस वर्ष 3 पटक ब्याजदर बढ़ाइसकेको छ भने ब्याङ्क अफ इंग्ल्याण्डले पनि आगामी दिनमा कड़ा मौद्रिक नीति अप्नाउन सक्ने विश्लेषण गरिएको छ। विश्व बजार र आपूर्ति श्रृंखला सामान्य अवस्थामा फर्किन समय लाग्न सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ। अब मौसम। नेपालमा केही दिन मनसून शुरू हुन ढिला हुने भएको छ। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसून सरदर जून 13 प्रवेश गर्ने भए पनि अझै केही दिन ढिला हुन सक्ने जानकारी दिनुभयो। मौसमविद पोखरेलले भू उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसून शुरू हुन केही दिन ढिला हुने सम्भावना रहेको जानकारी दिनुभयो। हाल प्रशान्त महासागरमा एलेनिनो विकसित भइसकेको र अझै बलियो हुने क्रममा रहेको छ, जसले गर्दा नेपालको मनसून आगमनमा समेत प्रभाव पार्ने र दक्षिण एसिया लगायत नेपालको मनसून कमजोर हुन सक्ने सम्भावना देखिएको उहाँले जानकारी दिनुभयो। समाचार कन्तेमा प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफल जारी। नेपालमा मनसून भित्रिन अझै केही दिन लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान र इरान युद्ध अन्त्य सम्बन्धी सहमतिमा हस्ताक्षर, जापानको ब्याजदर उच्च। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।